حرمزام آتی نماز تراویح، سنو کیا سکھاتی نماز تراویح.
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين، أما بعد فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. پیارے اسلامی بھائیوں، مدنی چینل کے ناظرین، ہم آج پھر اپنے سلسلے درس تراویح میں آپ کو خوش آمدید کہتے ہیں. آج کے سلسلے میں آپ سماعت فرمائیں گے قرآن کریم فرقان حمید کے 27 پارے کا مختصر خلاصہ. حصول ثواب کی خاطر بیان سننے سے پہلے اچھی اچھی نیتیں بھی فرما لیجئے. یہ فرمان مصطفیٰ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم ہے، نیت المؤمن خیر من عملہ، مومن کی نیت اس کے عمل سے بہتر ہے. مدنی چینل کے ناظرین، قرآن کریم فرقان حمید کے 27 سپارے میں 7 سورتیں ہیں. سب سے پہلے سورہ زاریات کا کچھ حصہ ہے، اس کے بعد سورہ طور، پھر سورہ نجم، سورہ قمر، سورہ رحمان، سورہ واقعہ اور سورۃ الحدید بھی اسی سپارے میں موجود ہے. آئیے سماعت فرمائیے ان 7 سورتوں کا مختصر خلاصہ، ان کا تعارف. زاریات کا مطلب ہے خاک بکھیر کر اڑا دینے والی ہوائیں. چونکہ ان ہواؤں کی اللہ تبارک و تعالی نے اس سورت کی ابتدا میں ہی قسم یاد فرمائی، اس لیے اس سورہ مبارکہ کا نام زاریات رکھا گیا. سورہ زاریات میں جو مرکزی عنوانات ہیں وہ ہمارے بنیادی عقائد ہیں، جن میں توحید و رسالت کا تذکرہ ہے اور مرنے کے بعد دوبارہ زندہ کیا جانے کا ذکر بھی موجود ہے. ابتدائی آیات میں اللہ تبارک و تعالی نے کفار مکہ کے احوال کا ذکر فرمایا کہ وہ قرآن مجید، آخرت اور جہنم کے شدید عذاب کو جھٹلاتے ہیں. اسی طرح متقین کے احوال کا ذکر کیا گیا اور جنت میں جو ان کے لیے نعمتیں تیار کی گئی ہیں ان کا ذکر فرمایا گیا، اور اس کی وجہ تاکہ عقل مند انسان ان دونوں میں فرق کو سمجھ سکے، یعنی دونوں ہی احوال جانے اور پھر فرق کو سمجھ سکے، نتیجہ نکال سکے اور پھر اس سے عبرت و نصیحت کو حاصل کرنے کا اسے موقع ملے. اس کے ساتھ ساتھ اس سورہ مبارکہ میں کفار مکہ کی طرف سے پہنچنے والی وہ اذیتیں جو نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم اور آپ کے اصحاب رضوان اللہ علیہ مجمعین کو پہنچی، ان پر تسلی دینے کے لیے پچھلے انبیاء اکرام علیہ السلام اور ان کی امتوں کے واقعات کا ذکر کیا گیا تاکہ ان کو سن کر انہیں دل کو تسلی پہنچے. اللہ تعالیٰ نے اپنی قدرت، اپنی وحدانیت کے جو دلائل ہیں انہیں ذکر فرما دیا، اور کسی کو اللہ تبارک و تعالیٰ کے ساتھ شریک قرار دینے، اللہ تعالیٰ کے رسولوں کی تکذیب کرنے سے بھی منع کر دیا گیا. حضور اکرم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کو حکم دیا گیا کہ منکرین سے منہ پھیر لیں اور متقی لوگوں کو نصیحت کریں. اس سورت کے آخر میں جنات اور انسانوں کی تخلیق کا جو اصل مقصد ہے اس مقصد کو بیان کیا گیا کہ انہیں پیدا کرنے سے مقصود یہ ہے کہ یہ اللہ تبارک و تعالی کی معرفت حاصل کریں اور اخلاص کے ساتھ صرف اسی کی عبادت کریں. یہ بتا دیا گیا کہ تمام مخلوق کا جو رزق ہے وہ اللہ تبارک و تعالی کے ذمہ کرم پر ہے، نیز کفار و مشرکین سے قیامت کے دن شدید عذاب کا وعدہ کیا گیا اور انہیں دنیا میں سابقہ امتوں جیسا عذاب نازل ہونے سے ڈرایا بھی گیا. इसके बाद सूरह तूर है। तूर एक पहाड़ का नाम है और इस सूरत की इब्तिदा में ही अल्लाह तबारक व ताला ने इस पहाड़ की कसम इरशाद फरमाई, इसी मुनासबत से सूरह मुबारका का नाम तूर पड़ गया। इस सूरह मुबारका में जो मरकजी उनवानात हैं उनमें यह है कि इसमें नबी करीम सल्लल्लाहु ताला अलैहि वालिही वसल्लम पर कुफार के एतराजात के बड़े ही पुरजलाल अंदाज में जवाबात दिए गए और वो अल्लाह तबारक व ताला की तरफ से दिए गए। इस सूरत की इब्तिदा में ही अल्लाह तबारक व ताला ने पांच चीज़ों की कसम याद फरमाई और पांच चीज़ों की कसम को जिक्र फरमा कर इरशाद फरमाया कि कुफार को जिस अजाब की वईद सुनाई गई है वो कयामत के दिन उन पर ज़रूर वाके होगा। आखिरत की होलनाकियों और शिद्दतों का जिक्र किया गया। कयामत के दिन कुफार के बुरे अंजाम और परहेजगारों को मिलने वाली नेमतों और उनकी तरफ से अल्लाह तबारक व ताला के एहसानात को याद कराने का जिक्र भी किया गया। अल्लाह तबारक व ताला ने अपने प्यारे महबूब सल्लल्लाहु ताला अलैहि वसल्लम को रिसालत की तबलीग जारी रखने और कुफार को अल्लाह तबारक व ताला के अजाब से डराते रहने का भी हुक्म दिया। और जिस तरह अल्लाह तबारक व ताला ने अपनी माबूदियत और वहदानियत पर कतई दलीलें कायम फरमाई, इसी तरह अपने प्यारे महबूब अलैहिस्सलाम की रिसालत और सदाकत को भी कतई दलीलों के साथ साबित फरमा दिया। इस सूरह मुबारका के आखिर में अल्लाह तबारक व ताला ने अपने प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम को तसल्ली दी और कुफार की अज़ियतों पर सब्र करने और उन्हें इनके हाल पर छोड़ देने और तमाम औकात में अपने रब तबारक व ताला का शुक्र अदा करते रहने का भी हुक्म इरशाद फरमाया। फिर इसके बाद सूरह नजम है। अरबी में सितारे को नजम कहते हैं, नीज़ ये एक मखसूस सितारे का नाम भी है। चूँकि सूरह मुबारका के शुरू में ही नजम की कसम इरशाद फरमाई गई, इसी मुनासबत से इस सूरह मुबारका का नाम नजम रखा गया और फरमाया वन नजमी इदा हवा, उस प्यारे चमकते तारे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की कसम जब ये मेराज से उतरे। इस आयत में जो नजम का जिक्र है उससे मुराद क्या है? मुफस्सिरीन के इस बारे में मुतअद्दद अक़वाल हैं। पहला कौल ये है कि इससे मुराद सुरैया है। इस सूरत में आयत के माना ये होंगे कि सुरैया सितारे की कसम जब वो फजर के वक्त गुरूब हो। याद रहे कि अगरचे सुरैया कई सितारे हैं लेकिन इन पर नजम का जो इतलाक है ये अरब वारों की आदत है। दूसरा कौल ये है कि नजम से नजूम की जिन्स यानी तमाम तारे मुराद हैं। इस सूरत में आयत के माना ये होंगे कि आसमान के तमाम तारों की सितारों की कसम जब वो गुरूब हो जाएं। तीसरा कौल इससे वो नबातात मुराद हैं जो तना नहीं रखती बल्कि ज़मीन पर फैलती हैं। इस सूरत में आयत के माना ये होंगे कि ज़मीन पर फैले हुए बैल बूटों की कसम जब वो जुम्बिश करें। चौथा कौल नजम से मुराद कुरान पाक है। इस सूरत में आयत के माना फिर ये होंगे कि कुरान की कसम जब वो रफ्ता रफ्ता नाजिल हुआ। और पांचवा कौल नजम से मुराद नबी करम सल्लल्लाहु ताला अलैहि वालिही वसल्लम की ज़ाते मुबारका है। इस सूरत में फिर आयत मुबारका का माना ये होगा कि इस प्यारे चमकते तारे मोहम्मद मुस्तफ़ा सल्लल्लाहु ताला अलैहि वालिही वसल्लम की कसम जब वो मेराज की रात आसमानों से उतरे। इस सूरह मुबारका में जो मरकजी उनवानात हैं उनमें अल्लाह तबारक व ताला की वहदानियत, नबी करीम सल्लल्लाहु ताला अलैहि वालिही वसल्लम की अजमत और कयामत के दिन मखलूक को दोबारा जिंदा किया जाने पर दलाइल दिए गए, इसके बारे में कलाम किया गया। इस सूरह मुबारका की इब्तिदा में ही अल्लाह तबारक व ताला ने कसम इरशाद फरमा कर अपने प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम की अजमत व शान को बयान फरमाया। वाकया मेराज का जो कुछ हिस्सा है वो इस सूरह मुबारका में मौजूद है और मेराज को जुठलाने वाले जो मुशरिकीन थे उनका रद्द भी मौजूद है। उन बुतों का जिक्र किया गया जिनकी मुशरिकीन पूजा करते थे اور ان کے معبود ہونے کو اور ان کی شفاعت سے متعلق کفار کے نظریات جو تھے ان کا رد بھی کر دیا گیا۔ نیز جو کفار فرشتوں کے نام عورتوں کے ناموں پر رکھا کرتے تھے ان کا رد اور کفار کے علم کی حد کو بھی بیان کر دیا گیا۔ اس کے ساتھ ساتھ کبیرہ گناہوں سے بچنے والوں کی جزا کو بیان کیا گیا اور ریاکاری کی مذمت فرمائی گئی۔ اسلام قبول کر کے اس سے منحرف ہونے والے ایک کافر کی مذمت فرمائی گئی، اور اس کے بعد اللہ تبارک و تعالیٰ نے وہ مضمون بیان فرمایا جو حضرت موسیٰ علیہ السلام کی کتاب اور حضرت ابراہیم علیہ السلام کے صحیفوں میں ذکر فرمایا گیا، تاکہ کوئی دوسرے کے گناہ پر پکڑا نہیں جائے گا اور آدمی اپنی ہی نیکیوں سے فائدہ اٹھاتا ہے۔ قیامت کے دن اعمال دیکھے جانے اور ان کے مطابق جزا ملنے کا ذکر کیا گیا اور بیان کر دیا گیا کہ اللہ تبارک و تعالی ہی زندگی اور موت دیتا ہے اور وہی مرنے کے بعد دوبارہ زندہ کرتا ہے۔ اس سورت کے آخر میں قوم عاد، قوم سمود، حضرت نوح علیہ السلام کی قوم، حضرت لوط علیہ السلام کی قوم پر آنے والے عذابات کا ذکر بھی کیا گیا، تاکہ ان کا انجام سن کر کفار مکہ عبرت حاصل کریں اور نبی اکرم صلی اللہ علیہ وسلم کو جھٹلانے سے باز آ جائیں۔ اس کے بعد سورہ قمر ہے، قمر چاند کو کہتے ہیں۔ اس سورہ مبارکہ کی پہلی آیت میں چاند کے پھٹ جانے کا بیان ہے، اسی اعتبار سے اس سورہ مبارکہ کا نام قمر رکھا گیا۔ اس سورت کے جو مرکزی عنوانات ہیں ان میں بھی اللہ تبارک و تعالیٰ کی وحدانیت، نبی کریم صلی اللہ علیہ وسلم کی رسالت اور قرآن کی صداقت وغیرہ اسلام کے جو بنیادی عقیدے ہیں ان کا بیان کیا گیا۔ ابتدا میں ہی نبی اکرم صلی اللہ علیہ وسلم کی ایک معجزہ اور کفار مکہ کے طرز عمل کو بیان کیا گیا، یعنی شق کے قمر کا معجزہ۔ حضور نبی اکرم صلی اللہ علیہ وسلم کو مشرکین سے اعراض کرنے اور انہیں قیامت قریب آنے اور اس دن انہیں پہنچنے والی سختیوں سے ڈرانے کا حکم بھی دیا گیا۔ نبی پاک صلی اللہ علیہ وسلم کی تسلی کے لیے اختصار کے ساتھ سابقہ امتوں میں سے حضرت نوح علیہ نبینا علیہ الصلوۃ والسلام کی قوم، قوم عاد، قوم سمود، حضرت لوط علیہ الصلوۃ والسلام کی قوم اور فرعون کی قوم کے حالات اور ان کا انجام بیان کیا گیا اور کفار قریش کو مخاطب کر کے ان امتوں کے انجام سے ڈرایا بھی گیا۔ اس سورت کے آخر میں بدبخت کفار کا حال اور سعادت مند، خوشبخت، متقی لوگوں کی جزا کو بھی بیان کیا گیا۔ سورہ رحمان، اس لیے اس سورہ مبارکہ کا نام رحمان رکھا گیا کہ اس کی ابتدا میں اللہ تبارک و تعالیٰ کی اسماء حسنا میں سے ایک اسم الرحمن موجود ہے، اور اسی اعتبار سے اس کا نام سورہ رحمان ہے۔ حضرت مولا مشکل کشا علی المرتضیٰ رضی اللہ تعالیٰ عنہ سے روایت ہے، نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا ہر چیز کی ایک زینت ہے اور قرآن کی زینت سورہ رحمان ہے۔ مفسرین فرماتے ہیں چند وجہ سے سورہ رحمان کو قرآن کی دلہن زینت قرار دیا گیا ہے۔ اس سورت میں اللہ تبارک و تعالیٰ کی ذات اور صفات کا ذکر ہے، اور ذات و صفات پر جو اعتقاد ہے یہ ایمان کی زینت ہوتا ہے، اس وجہ سے اس سورہ مبارکہ کو زینت کہا گیا۔ اس سورت میں جنت کی حوروں اور ان کے حسن و جمال اور ان کے زیورات کو ذکر کیا گیا ہے، اور یہ چیزیں جنت کی زینت ہیں۔ اس سورت میں آیہ مبارکہ فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ یہ 31 جگہ موجود ہے، 31 مقامات پر ارشاد فرمایا۔ اور اس کے بعد سورہ واقعہ ہے، واقعہ قیامت کا ایک نام ہے، اور اس سورت کا نام واقعہ اس کی پہلی آیت میں مذکور الواقعہ لفظ کی وجہ سے رکھا گیا ہے۔ سورہ واقعہ کی بے شمار فضائل ہیں۔ حضرت عبداللہ بن مسعود رضی اللہ تعالی عنہ سے مروی ہے، نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا جو شخص روزانہ رات کے وقت سورہ واقعہ پڑھے تو وہ فاقے سے ہمیشہ کے لیے محفوظ رہے گا۔ اور اسی طرح حضرت انس بن مالک رضی اللہ تعالی عنہ کی روایت میں بھی ہے کہ نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا اپنی عورتوں کو سورہ واقعہ سکھاؤ، کیونکہ یہ سورۃ الغنا یعنی محتاجی دور کرنے والی سورت ہے۔ مروی ہے کہ حضرت عثمان بن عفان رضی اللہ تعالیٰ عنہ حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ کے پاس اس وقت تشریف لائے کہ جب وہ مرض وفات میں مبتلا تھے۔ حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ ان سے فرمانے لگے، آپ کس چیز کی تکلیف محسوس کر رہے ہیں؟ تو اس پر حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ نے جواب دیا، میں اپنے گناہوں کی تکلیف محسوس کر رہا ہوں۔ عثمان غنی رضی اللہ تعالیٰ عنہ نے فرمایا، آپ کو کس چیز کی آرزو ہے؟ فرمانے لگے کہ مجھے اللہ تبارک و تعالیٰ کی رحمت کی آرزو ہے۔ پھر اس کے بعد حضرت عثمان غنی رضی اللہ تعالیٰ نے فرمایا، آپ کسی طبیب کو کیوں نہیں بلوا لیتے؟ فرمانے لگے کہ طبیب نے ہی تو مجھے اس مرض میں مبتلا کیا ہے۔ حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ نے پھر فرمایا کہ کیا ہم آپ کو کچھ مال عطا نہ کریں؟ تو آپ کہنے لگے کہ مجھے اس کی کچھ حاجت نہیں۔ حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ نے فرمایا، ہم وہ مال آپ کی بیٹیوں کو دے دیتے ہیں۔ تو حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ نے جواب دیا کہ ان کو بھی اس کی کوئی ضرورت نہیں، اس لیے کہ میں نے انہیں حکم دیا ہے کہ وہ سورہ واقعہ پڑھا کریں، کیونکہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو یہ ارشاد فرماتے ہوئے سنا ہے کہ جو شخص رات کے وقت سورہ واقعہ پڑھے تو وہ فاقے سے ہمیشہ کے لیے محفوظ رہے گا۔ حضرت مسروق رضی اللہ تعالیٰ عنہ فرماتے ہیں، جسے یہ بات خوش کرے کہ وہ اولین و آخرین کا علم اور دنیا و آخرت کا علم جانے تو اسے چاہیے کہ سورہ واقعہ پڑھ لے۔ اس سورہ مبارکہ کے مرکزی عنوانات اللہ کی وحدانیت کے دلائل، حشر کے احوال اور لوگوں کا انجام بیان کیا گیا، اور ابتدا میں ہی قیامت قائم ہونے اور اس وقت زمین کے تھر تھرانے اور پہاڑوں کے ریزہ ریزہ ہو کر بکھر جانے کا ذکر بھی موجود ہے۔ حساب کے وقت لوگوں کی تین قسمیں ہوں گی، دائیں طرف والے، بائیں طرف والے اور سبقت کرنے والے۔ پھر ان تینوں اقسام کے لوگوں کا حال اور قیامت کے دن ان کے لیے جو جزا تیار کی گئی ہے اسے بیان کر دیا گیا۔ اللہ تبارک و تعالیٰ کی وجود اور اس کی وحدانیت کے دلائل، انسانوں کی تخلیق، نبادات کو پیدا کرنے اور پانی نازل کرنے میں اس کی قدرت کے کمال پر دلائل دیے گئے۔ قرآن پاک کا ذکر کیا گیا، بتایا گیا کہ قرآن پاک سب جہانوں کے پالنے والے رب تبارک و تعالیٰ کی نازل کردہ کتاب ہے۔ اس سورت کے آخر میں ان تین اقسام کے لوگوں کا حال، یعنی دائیں والے، بائیں والے اور سبقت کر جانے والے، اور ان کا انجام بیان کیا گیا، سعادت مند، بدبخت اور نیکیوں میں سبقت کرنے والے۔ اس کے بعد سورہ حدید ہے، حدید لوہے کو کہتے ہیں۔ اللہ تبارک و تعالی نے اس سورہ مبارکہ کی آیت نمبر 25 میں حدید یعنی لوہے کے فوائد بیان فرمائے، اسی مناسبت سے اس سورہ مبارکہ کا نام حدید رکھا گیا۔ اس سورت کے مرکزی عنوانات میں عقیدے اور ایمان سے متعلق، جہاد اور راہ خدا میں خرچ کرنے کے بارے میں ذکر موجود ہے اور شرعی امور بیان کیے گئے۔ ابتدا میں ہی اللہ تبارک و تعالیٰ کی صفات اور اس کے اسماء حسنہ اور کائنات کی تخلیق اور اس کی عظمت و قدرت کے آثار کے ظہور کا بیان بھی موجود ہے۔ مسلمانوں کو دین اسلام کی سربلندی اور اس کے اعزاز کی خاطر اللہ تبارک و تعالیٰ کی راہ میں خرچ کرنے کی ترغیب دلائی گئی۔ مسلمانوں کو مصیبتوں پر صبر کرنے کی تلقین دی گئی اور تکبر، بخل کی مذمت کو بیان کر دیا گیا۔ نیز اللہ تبارک و تعالیٰ سے ڈرنے اور انبیاء و رسول علیہم السلام کے راستے کی پیروی کرنے کا بھی حکم دیا گیا۔ آخر میں متقی لوگوں کے ثواب کو واضح کیا گیا اور اپنے رسولوں پر ایمان لانے والوں کے لیے دگنے اجر کا بیان کیا گیا۔ اس کے ساتھ ساتھ بتا دیا گیا کہ رسالت اللہ تبارک و تعالیٰ کی طرف سے ایک چناؤ ہے اور اس کا فضل ہے، وہ اپنے بندوں میں سے جسے چاہے یہ رتبہ عطا کر دے۔ نبی کریم صلی اللہ علیہ وسلم کی تشریف آوری کے بعد اللہ تبارک و تعالیٰ نے جو نبوت کا سلسلہ ہے وہ ختم فرما دیا ہے، اب قیامت تک کسی کو نبوت نہیں ملے گی۔ مدنی چینل کے ناظرین، آئیے کچھ ڈیٹیل چند ایک احکام کی عرض کرتے ہیں۔ اس بارے میں اللہ تبارک و تعالیٰ نے انسانوں اور جنوں کی تخلیق کا مقصد بیان فرمایا، وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنسَ إِلَّا لِيَعْبُدُونَ، کہ ان کی تخلیق کا مقصد یہ ہے کہ یہ اللہ تبارک و تعالیٰ کی معرفت کو حاصل کریں اور اخلاص کے ساتھ رب تبارک و تعالیٰ کی عبادت کریں۔ انسان کی تخلیق बेकार नहीं है, बेफायदा नहीं है। अल्लाह रब्बुल इज्जत ने इस बात को भी वाज़े किया है सूरतुल मुमिनून के अंदर। अल्लाह रब्बुल इज्जत इरशाद फरमाता है, अफहसिबतुम अन्नमा खलकनाकुम अबसा व अन्नकुम इलैना ला तुरजाउन, तो क्या तुम ये समझते हो कि हमने तुम्हें बेकार बनाया और तुम हमारी तरफ लौटाए नहीं जाओगे। यानी बता दिया गया कि तुम बेकार नहीं हो और अल्लाह रब्बुल इज्जत की तरफ लौट कर हमें जाना है। इंसान की ये जो ज़िंदगी और मौत का फ़लसफ़ा है, इसे भी बयान किया गया, अल्लज़ी खलक़ल मौत वल हयात लियब्लुअकुम अय्युकुम अहसनु अमला वहुवल अज़ीज़ुल गफ़ूर, वो जिसने मौत और ज़िंदगी को पैदा किया ताकि तुम्हारी आजमाइश करे कि तुम में कौन अच्छे अमल करने वाला है, और वही इज़्ज़त वाला और बख्शने वाला है। हज़रत अबू हुरैरा रदी अल्लाह तआला ने से रिवायत है, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, अल्लाह तबारक व तआला इरशाद फरमाता है जामे तिर्मिज़ी शरीफ की यह हदीस मुबारक है कि ऐ इंसान, तू मेरी इबादत के लिए अपनी ज़ात को फारिग कर ले, मैं क्या करूँगा, मैं तेरा सीना गिना से भर दूँगा और तेरी मोहताजी का दरवाज़ा बंद कर दूँगा, और अगर तू ऐसा नहीं करेगा तो मैं तेरे दोनों हाथ मसरूफियत से भर दूंगा और तेरी मोहताजी का दरवाज़ा भी बंद नहीं करूंगा। अल्लाह तबारक व तआला हमें अपनी पैदाइश के मकसद को समझने और इस मकसद के मुताबिक अपनी ज़िंदगी को बसर करने की तौफीक नसीब फरमाए। और इसके साथ साथ इसी पारे में अल्लाह तबारक व तआला की एक आदत करीमा का भी जिक्र किया गया। इससे पहले मैं एक मिसाल देता हूँ, जैसे हमारे इंसानों में लोग अपने मुलाजम रखते हैं, नौकर रखते हैं या उनके ग़ुलाम होते हैं, ये इसलिए रखे जाते हैं ताकि वो रिस्क कमाने में मुआशी मामलात में इनके हेल्पर साबित हों, इनकी मदद करें, गोया एक दूसरे के मोहताज होते हैं। तो वाज़े कर दिया गया कि अल्लाह तबारक व ताला रिस्क या किसी भी मामले में बंदों का मोहताज नहीं, बल्कि हर एक को रिस्क देने वाला अल्लाह तबारक व ताला है और सब की रोज़ी का कफ़ील भी वही है। और ना ही अल्लाह तबारक व ताला बंदों से ये चाहता है कि वो उसकी मखलूक के लिए खाना दें। बेशक अल्लाह तबारक व ताला ही बड़ा रिस्क देने वाला है, वही हर एक को रिस्क देता है। इरशाद फरमा दिया, मा उरीदु मिनहुम मिर रिस्क वमा उरीदु अन युतइमून इन्नल्लाहा हुवर रज़्ज़ाकु ज़ुल कुव्वतिल मतीन, मैं उनसे कुछ रिस्क नहीं मांगता और ना ये चाहता हूँ कि वो मुझे खाना दें, बेशक अल्लाह ही बड़ा रिस्क देने वाला, कुदरत वाला, कुव्वत वाला है। इसलिए मदनी चैनल के नाज़रीन, हमें चाहिए कि हम अपनी ज़िंदगी के मकसद को सामने रखें, हम उसके मुताबिक अल्लाह तबारक व ताला की मार्फत को हासिल करें और उसकी इबादत पर कमर बांध लें, और जो अल्लाह रब्बुल इज़्ज़त के अहकाम हैं उसके मुताबिक अपनी ज़िंदगी को बसर करते रहें। हमारा असल में अलमिया ये है कि रिस्क कमाना एक ज़रूरत था अपने मकसद को पाने के लिए। हमने क्या किया, हमने ज़रूरत को मकसद बना लिया और जो इबादत मकसद थी उसे पसे पुश डाल दिया। तो हम सब मुसलमान हैं, हमें चाहिए कि हम इबादत में जो तमाम हकूक़ है उनका लिहाज रखें और इबादत अपने वक्त पर किया करें, और जो ज़रूरत है रिस्क देना वो तो अल्लाह तबारक व ताला के ज़िम्मे करम पर है। अल्लाह रब्बुल इज़्ज़त सब इंसानों को रिस्क देता है और हम तो हर वक्त, हर लहजा, हर आन उसकी नेमतों के बोझ तले दबे हुए हैं। रिस्क भी वही देता है और वो इंसानों को रिस्क देता रहेगा। अल्लाह रब्बुल इज़्ज़त हम सब को अपने अहकाम पर अमल की तौफीक नसीब फरमाए। आमीन बिजाहिन नबी अमीन सल्लल्लाहु ताला अलैहि वालिही वसहाबिही वबारिक वसल्लम।
रमज़ान में आती नमाज़े तरावीह, सुनो क्या सिखाती नमाज़े तरावीह।